أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، وليا وحافظا وقائدا وناصرا ودليلا وعينا، حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. إن شاء الله خداوند متعال ہمیں اس ماہ مبارک رمضان کہ طفیل ہمیں اس مقصد اصلی کو حاصل کرنے کی توفیق عطا فرمائے، جس کی وجہ سے ہمیں اس دنیا میں بھیجا گیا ہے، یعنی اور اسی کی وجہ سے ماہ رمضان کو بھی جو ہے وہ مقرر کیا گیا ہے، یعنی انسان اس ماہ کے اندر، اس مہینے کے اندر جتنے بھی لمحات ہیں اس سے استفادہ کرے اور اس ظاہری ڈھانچے سے عبور کرے اور اس باطنی دنیا میں منتقل ہونے کی خدا انسان کو توفیق عطا فرمائے. کہ ماہ رمضان کا اصل مقصد ہی یہی ہے کہ انسان بدن کے احکام سے، بدن کے امور سے اور بدن کے جتنی بھی تعلقات ہیں اس سے لا تعلق ہو کر اس مہینے کے اندر عبور کرے اور اس باطنی عالم میں منتقل ہو. انشاءاللہ خداوند متعال ہمیں اس مقصد کو حاصل کرنے کی توفیق عطا فرمائے. ایک جو بہت بڑی پرابلم جو یوتھس کے اندر، جوانوں کے اندر اور اسی طرح دیگر ایج آف گروپس کے اندر یہ ایک سوال پایا جاتا ہے، وہ یہ ہے کہ ہم اس طرح لوگ سوال کرتے ہیں، سر یوتھس ہمارے جوانان سوال کرتے ہیں، وہ یہ ہے کہ ہم دین کے اوپر عمل تو کر رہے ہیں، نماز اول وقت پڑھ رہے ہیں، روزے رکھ رہے ہیں، ایام مجالس میں مجالس اٹینڈ کر رہے ہیں اور اسی طرح جو دیگر دینی امور ہیں اور دینی کام ہیں، ریلیجیس ایکٹیویٹیز ہیں، ہم ان کو انجام دے رہے ہیں، لیکن پھر بھی عملی طور پر ہمیں زندگی میں وہ سکون نصیب نہیں ہو رہا. کہیں نہ کہیں وہ یوں احساس ہوتا ہے کہ وہ سکون ہمارے اندر موجود نہیں ہے، اور دوسری طرف سے ہم دین پر بھی عمل کر رہے ہیں. تو کیا دین پر، اب سوال یہاں پر یہ ہے، اب ہمیں منصفانہ اور انصاف کے ساتھ ہم اپنے آپ سے پوچھیں، اگر ہم دین پر عمل کر رہے ہیں اور خداوند متعال نے قرآن مجید کے اندر اس قدر وعدے دیے ہیں کہ مثلا جو دین پر عمل کرے گا اس کو ہم یہ چیزیں عطا فرمائیں گے، یہ چیزیں عطا کریں گے، یہ نعمتیں دیں گے، تو کیا خدا نہ خاصا خدا اپنے وعدے کے اوپر عمل نہیں کر رہا؟ یہ تو ممکن نہیں ہے. خداوند متعال نے خود قرآن میں فرمایا ہے کہ ہم اپنی وعدہ، جو بھی وعدہ کرتے ہیں اس کی خلاف ورزی کبھی بھی نہیں کرتے. تو بس مشکل کہاں پر ہے؟ نتیجہ ہم یہ لے سکتے ہیں کہ شاید مشکل ہمارے اپنے اندر ہو، شاید ہم نے دین کے احکام کے اوپر صحیح عمل نہیں کیا ہو. اب چاہے وہ احکام فقہی ہو، چاہے وہ احکام معنوی ہوں، اخلاقی ہوں، معاشرتی احکام ہوں، جو بھی احکام، جتنے بھی دین کے احکام آئے ہیں، کیا ہم نے ان احکام کے اوپر درست عمل کیا ہے یا نہیں؟ اگر اس سوال کو بہتر انداز میں میں پیش کروں، وہ یہ ہے کہ نقص کہاں پر ہے؟ نقص ہمارے اندر ہے یا نقص دین خدا کے اندر ہے؟ خداوند متعال نے قرآن میں یہ فرمایا کہ الیوم اکملت لکم دینکم، آج ہم نے دین کو تمہارے لیے مکمل کیا ہے، کمپلیٹ کیا ہے. غدیر کی مناسبت سے یہ آیت نازل ہوئی تھی. اب اگر دین کمپلیٹ ہے، اس کا مطلب دین کے پاس، دین کے اندر انسان کے جتنے بھی مسائل ہیں ان سب مسائل کے بارے میں جواب موجود ہے، چاہے وہ کوئی بھی زمانہ ہو، ہر زمانے کے اندر جو بھی مسائل پیش آتے ہیں دین کے پاس ان مسائل کا جواب موجود ہے. کیوں؟ خدا نے فرمایا ہے کہ ہم نے دین تمہارے لیے آج کے دن کامل کیا ہے. بس اس سے نتیجہ لیں گے کہ نقص اس کا مطلب ہمارے اندر. شاید ہم نے دین کو اور دین کے دستورات کو جس طرح ہمیں سمجھنا چاہیے وہ ہم نے صحیح نہیں سمجھا. اس سمجھنے کے مراحل کو اور سٹیپس کو ہم نے طے نہیں کیا ہے. اگر ہم درست طے کرتے تو نہ فقط ہم اپنی دنیا کو آباد کر پاتے بلکہ ہم اپنی آخرت کو بھی آباد کر سکتے ہیں اگر دین کے دستورات پر عمل کریں. کیونکہ دین اس لیے نہیں آیا کہ ہم دین کے احکام پر عمل کریں اور اس دنیا میں مشکلات جھیلیں ثواب آخرت میں ملے گا. نہیں, اصل ایسا نہیں ہے. بلکہ دین کے اندر جتنی بھی ثواب ذکر کیے گئے ہیں, جتنی بھی ریوارڈز اور جتنی بھی نعمتیں ذکر کی گئی ہیں کہ تم یہ کام کرو اس کا یہ ثواب ہوگا, اس کا نتیجہ سب سے پہلے اس دنیا میں ملنا ہے, اس زندگی میں ملنا ہے. کیوں؟ جب تک مجھے یہ نعمتیں اور ثواب اور ریوارڈز نہیں ملیں گے تب تک میں اپنا اس انسان کے اس سفر کو میں طے نہیں کر پاؤں گا جس کی وجہ سے, جس کی خاطر خداوند متعال نے مجھے اس دنیا میں بھیجا ہے. صحیح, میرے پاس اگر جب میں کسی کنٹری میں اگر ٹریول کر رہا ہوں, اگر آپ کسی کنٹری میں ٹریول کر رہے ہیں, آپ کے پاس لگیج کا سامان ہوتا ہے, سوٹ کیس, ٹرالی بیگز, ہینڈ کیری, سب کچھ ہوتا ہے آپ کے پاس. اگر یہ سب نہ ہو آپ کے پاس اور دیگر جو پری ریکویزٹس جو ہونے چاہیے وہ نہ ہو تو کس طرح آپ ٹریول کریں گے؟ صحیح, آپ کو ظاہر سی بات ہے دیگر کنٹریز میں جانے کے لیے, کسی اور کنٹری میں جانے کے لیے کچھ سامان ہونا ضروری ہے, پیسوں کا ہونا ضروری ہے, زاد و توشہ ہونا لازمی ہے. اب اس دنیا میں جانے کے لیے, یعنی عالم آخرت میں, بلکہ عالم آخرت سے پہلے عالم برزخ میں جانے کے لیے اور پھر عالم آخرت میں جانے کے لیے, میرے پاس اس دنیا میں مجھے فرصت دی گئی ہے کہ میں زاد و توشہ اور سامان, لگیج, ہینڈ کیری مہیا کروں, ریڈی کروں اس کو میں, تاکہ لے جاؤں اپنے ساتھ میں. اب وہ ہینڈ کیری کا سامان کیا ہے؟ وہ لگیج اور ٹرالی بیگز کے اندر مجھے کیا سامان ڈالنا ہے؟ وہ دین کے دستورات پر عمل کر کے جو نعمتیں اور نتیجے جو مجھے مل رہے ہیں اس دنیا کے اندر, وہ میرا حقیقی سامان ہے, وہ میرا لگیج ہے, وہ میرا اصل زاد و توشہ ہے. تو ہم آئے یہاں پر توجہ کریں کہ وہ سامان کیا ہے, اور اس سامان کو, اس لگیج کو در حقیقت جو کہ ٹریولنگ کے لیے ضروری ہے, اس کو حاصل کرنے کے لیے کیا قدم ہمیں اٹھانے چاہیے. تو یہ ایک پوائنٹ یہاں پر. اسی وجہ سے آپ دیکھیں بہت سارے لوگ ہیں کہ جو کہتے ہیں ہمارے پاس جاب ہے, ہمارے پاس بزنس ہے اور ہم بزنس کے ٹائکونز ہیں, لیکن ہماری زندگی میں سکون نہیں ہے, ذہنی سکون نہیں ہے, مینٹل سکون نہیں ہے, کہیں نہ کہیں پرابلم ہے. پیسہ ہے لیکن کسی اور شعبے کے اندر, زندگی کے کسی اور شعبے کے اندر کہیں نہ کہیں پرابلم ہے. اب بہت سارے لوگ ہیں جن کے پاس جاب نہیں ہے. صحیح, اس کے لیے بھی دین نے رائے حل دیا ہے کہ تم اگر جاب چاہیے تم کس سے توسل کرو, کیا رائے حل تمہیں اپنانے چاہیے. اب جس کے پاس جاب نہیں ہے اس کو بھی سکون نہیں ہے, جس کے پاس جاب ہے اس کو بھی سکون نہیں زندگی کے اندر, اور جس کا بزنس ہے اس کو بھی سکون نہیں ہے. اب یہاں پر بالآخر انسان, اب مختلف اس کے ویو پوائنٹس زندگی کے بارے میں, بعض لوگ زندگی کو انجوائمنٹ کی نیت سے دیکھتے ہیں. اگر آپ ان لوگوں کو بھی دیکھیں, ان کی سائیکولوجی کو بھی آپ ڈیپ جا کے دیکھیں, یہ سمجھ رہے ہیں کہ ہم انجوائے کر رہے ہیں, ظاہراً انجوائے کر رہے ہیں زندگی کو, لیکن ان کی زندگی میں بھی کہیں نہ کہیں پرابلمز ہیں, اور ان پرابلمز, چونکہ وہ پرابلمز ان سے سالو نہیں ہو رہی ہیں, ٹھیک, لہذا تسلی کے لیے اپنے آپ کو انجوائمنٹ کے ماحول میں جو ہے وہ ایڈجسٹ کرنے کی کوشش کریں, اور یہ سمجھ رہے ہیں کہ ہم انجوائے کر رہے ہیں لائف کو. صحیح, یہ اس کا, وہ یہ سمجھ رہے ہیں کہ ہم کمپنسیٹ کر رہے ہیں اس زندگی کے اس مشکل کو اس انجوائمنٹ کے ذریعے. لہذا ہم آئیں دوبارہ ایک دفعہ ریوائز کریں, जाएं पीछे। बिलाखिर खुदा ने हमें एक ही चांस दिया है जिंदगी के अंदर, रिवाइंड मुमकिन नहीं है लाइफ के अंदर। हाँ एक चीज मुमकिन है, वो क्या है आप बताएं? एक चीज मुमकिन है कि अगर वो चीज मुहक्कक हो जाए, उसको हम इंप्लीमेंट करें, तो खुदा वो रिवाइंड का प्रोसेस हमें एक लिहाज से अता कर देगा। वो क्या है? तौबा। तौबा हमेशा दो चीजों से होती है। हम समझते हैं कि तौबा सिर्फ गुनाहों से है, तौबा सिर्फ गुनाहों से नहीं है, बल्कि तौबा एक और चीज से भी है, वो है गफलत। तौबा गुनाहों से भी है और गफलत से भी है, यानी हम आए गफलत से निकले और अवेकनिंग के उस प्रोसेस में आ जाएं, बेदारी के प्रोसेस में आ जाएं, दोबारा रिव्यू करें हम कि हमने अभी तक किस तरह दीन को समझा है, किस एंगल से हमने दीन को देखा है। आया ऐसा तो नहीं कि हमने अपनी एक सोच बिठा ली है और उस सोच के मुताबिक हम दीन को समझ रहे हैं? ये खतरनाक है अगर ऐसा हो तो। सही, एक सोच मैंने एक बेस बना ली अपने जहन के अंदर, अपनी बनाई हुई बेस जिसका कोई खास मेयार नहीं है, जिसका कोई इलाही और डिवाइन क्राइटेरिया नहीं है, और उस क्राइटेरिया को देखते हुए अब मैं दीन का मुताला कर रहा हूं, दीन को समझने की कोशिश कर रहा हूं, और यहां पर इंसान मुश्किलात का शिकार होता है और दीन को समझने में कई ज्यादा मुश्किलात से वो दोचार होता है। आए अपने बनाए हुए बेस को, अपने बनाए हुए अपनी बनाई हुई सोच को फिलहाल साइड पे करें और आए कुरान और इतरत के महजर में, उनके कलाम में देखें, हम उनके कलाम में देखें कि उन्होंने दीन को किस तरह इंट्रोड्यूस इंट्रोड्यूस किया है, मुआरफी किया है उन्होंने। अगर हम ये स्टेप इख्तियार कर लें तो शायद तमाम मुश्किलात हल हो सकती हैं, तमाम मुश्किलात हल हो सकती हैं। अब आप देखें इसी इसकी मैं एक मिसाल लूं, कोरोना वायरस। अब कोरोना वायरस, अगर वेस्टर्न सोसाइटीज कोरोना वायरस को मुश्किल और डिफिकल्टी के उन्वान से देखें तो समझ में आता है, लेकिन मुसलमान सोसाइटीज को कोरोना वायरस को एक मुश्किल के एतबार से नहीं देखना चाहिए, उनको ये सूट नहीं करता, बल्कि जो इस्लामी सोच है, इस्लामिक थॉट है, वो ये कहता है कि जितनी भी डिफिकल्टीज हैं और जितनी भी मुश्किलात इंसान की जिंदगी में और इंसानी माशरों में बरपा होती हैं, पेश आती हैं, वो खुद इंसान की इंसान के तकामुल के लिए, इंसान के परफेक्शन के लिए, मुश्किलात इंसान को उस परफेक्शन की लाइन में जल्दी उतार देती है, उस ट्रैक पे जल्दी लेकर आती है। लेकिन आसानियां, सहूलतें, फैसिलिटीज, स्पेशियस घर, बेहतरीन मोबाइल, बेहतरीन लैपटॉप, ये सारी चीजें जो है वो इंसान को उस मसीर और उस रास्ते के ऊपर फौरन नहीं लाती, क्योंकि इंसान जब आसानियों में होता है तो गफलत का शिकार होता है, जब मुश्किलात आती हैं हाँ तो यहां पर इंसान तौबा करता है गफलत से, यानी गफलत से वापस लौट आता है, वहां से निकल आता है और दीन को समझने की कोशिश करता है। तो ये जो कोरोना वायरस के अय्याम है, ये इस एतबार से, इस्लामिक थॉट के एतबार से बेहतरीन फुर्सत है कि हम आए दोबारा रिव्यू करें कि अभी तक जो हमने दीन को समझा है वो सही समझा है। अगर सही समझा है तो क्यों हमारी जिंदगियों में बेबरकती है? क्यों? ये इंपॉर्टेंट क्वेश्चन है। क्यों हमारे घरों में सुकून नहीं है? इसी वजह से आप देखें सोसाइटीज के अंदर, अगर मैं पाकिस्तानी सोसाइटी की बात करूं तो अब आप खुद देखें किस कदर मुश्किल आते हैं पाकिस्तानी सोसाइटीज के अंदर। सबसे पहले आप देखें खानदानी मुश्किलात। सही, खानदानी मुश्किलात के अंदर खुद बहुत सारे सब टॉपिक्स हैं। हर घर में मसलन जब शादी होती है, शादी के बाद मसाइल पैदा होना शुरू हो जाते हैं, झगड़े होते हैं, सास के साथ मसाइल, ससुर के साथ मसाइल, दीगर मसाइल। ठीक है, इसी वजह से आप देखें, ये मैं बहुत हैरान हुआ था जब लास्ट टाइम मैंने रिव्यू की थी कुछ स्टैटिस्टिक्स और कुछ लोगों से पूछा भी था, और उन्होंने ये बताया कि इस वक्त पाकिस्तानी सोसाइटी जो कि मुसलमान सोसाइटी है, अक्सरियत मुसलमान है, वहां पर तलाक के केसेस में इजाफा हो रहा है, डाइवोर्स केसेस में इजाफा हो रहा है। क्यों? دین پر عمل نہیں کر رہے ہیں، نماز نہیں پڑھ رہے ہیں، دین کے جو ہے دیگر جو احکام ہیں اس کے اوپر عمل پیدا نہیں ہوئے ہو رہے ہیں. پھر کیوں یہ مسائل ہیں؟ کیوں طلاقوں میں اضافہ ہو رہا ہے مسلمان سوسائٹیز میں؟ اور دوسری طرف سے آپ دیکھیں، ایک تو مسلمان ایز اے ہول، پھر آپ جائیں شیعہ سوسائٹیز میں، آپ دیکھیں شیعہ کمیونٹیز میں طلاق کے اندر اضافہ ہے، ڈائیورس کیسز میں اضافہ ہے. کیوں؟ یہ اہم سوال ہے. اسی وجہ سے اسی طرح اور مشکلات دیکھیں خاندان کے اندر، بچوں کی تربیت کے مسائل، مشکلات. اس وقت بہت سارے بچے اس وقت سکولز کے اندر، یہ بات شاید ماں باپ کو نہیں پتا ہے، لیکن ان کے بچوں کے ساتھ یہ کام ہو رہا ہے کہ بہت سارے بچے اس وقت سکولز کے اندر الہاد کا شکار ہو رہے ہیں، ملحد ہو رہے ہیں، دین سے دور ہو رہے ہیں سکولز کے اندر. اب سکولز کا یا ماحول ایسا ہے، یا سکولز کا سلیبس ایسا ہے، یا کوئی اور مسائل ہیں جس کی وجہ سے بچے سکولز کے اندر سکولز کے ماحول کی وجہ سے ملحد ہوتے جا رہے ہیں، ایتھیسٹ ہوتے جا رہے ہیں، اسلام کو چھوڑ رہے ہیں. ماں باپ کو نہیں پتا. ممکن ہے وہی بچے ماں باپ کے سامنے شاید نماز پڑھ رہے ہوں، ماں باپ کے سامنے دکھاوا کر رہے ہوں، لیکن در حقیقت اندر سے سکول کے ماحول کی وجہ سے، یونیورسٹی کے ماحول کی وجہ سے ملحد ہوتے جا رہے ہیں. یہ اس وقت ہو رہا ہے، اس وقت سوسائٹیز کے اندر، خاص طور پر اگر میں پاکستانی سوسائٹی کی بات کروں تو یہ ہو رہا ہے وہاں پر. آپ یوٹیوب پہ جا کے دیکھ لیں، بعض لوگ اس بارے میں بات کر رہے ہیں. اچھا، سوال یہاں پر یہ بھی ہو سکتا ہے کہ کیوں، مطلب ہم تو شروع سے اپنے پیرنٹس کی بات مان رہے ہیں، اور ہمارے جو آباء و اجداد ہیں وہ بہت متدین تھے، ہمارے ماں باپ متدین ہیں، پھر کیوں یہ ساری مشکلات کیوں ہیں؟ کیوں طلاق کے کیسز میں اضافہ ہو رہا ہے؟ اس کی ایک وجہ کیا ہے؟ اس کی ایک وجہ خود سینما اور ٹی وی کے ڈراماز ہیں. آپ جتنے بھی موضوعات، اکثر جو ڈرامے اس وقت انڈین، اور انڈین تو چھوڑ دیں، وہ تو چلیں ایک اور ایشو ہے، آپ مسلمان پاکستانی سوسائٹیز کے اندر دیکھیں اکثر جو ڈرامے بن رہے ہیں ان کے ٹاپکس کیا ہیں؟ طلاق، بے وفائی، جیلسی، حسد، کینہ، صحیح، لو افیئرز، یہ سارے مسائل، شراب کا عام ہونا ڈراموں کے اندر، صحیح، اور اس طرح کے موضوعات اب پاکستانی ڈراماز کے اندر اب عام ہو چکے ہیں، صحیح ہے، جس کی وجہ سے اس ایک یعنی یہ ایک یعنی میں اس کو شاید 80% آف دا فیکٹر سبب شمار کروں گا، میں اس چیز کو 80% ریزن شمار کروں گا کہ یہ در حقیقت ہماری جو سوسائٹیز کے اندر جو طلاق میں جو اضافہ ہو رہا ہے اسکی ایک بہت بڑی جڑ یہ ہے، ڈراماز اور فلمیں. کوئی موضوعات نہیں ہے ہمارے پاس. آپ دیکھیں ہمارے بچوں کے رول ماڈلز کیا ہیں، آپ خود پوچھیں آپ کے گھروں میں اس وقت، آپ اپنے خود پیرنٹس سے میں یہ بات کر رہا ہوں اس وقت، کہ گھروں کے اندر کون سے پروڈکٹس اس وقت موجود ہیں، کون سے مرچنڈس اس وقت موجود ہیں؟ اسپائڈر مین کے سکول بیگس، اور اسی طرح ونڈر وومن، صحیح ہے، ونڈر وومن بچوں کے رول ماڈلز ہیں اس وقت، سپر مین، ایونجرز، ये सारी चीजें क्या हैं? ये सारे प्रोडक्ट्स बेंटेन के कप्स और स्टेशनरी आइटम्स नहीं मिलते दुकानों में हमारे मुसलमान सोसाइटीज में? ये रोल मॉडल्स हैं जो हमारे बच्चों ने अपनाए, बजाय इसके कि हमारे बच्चे इमाम मेहदी अलैहिस्सलाम को अपना रोल मॉडल माने, उस निजात दहिंदा को, उस मुंजी बशरियत को अपना रोल मॉडल माने. आप देखें किसको अपना रोल मॉडल माना हुआ है? स्पाइडरमैन और सुपरमैन, बैटमैन, ब्रॉक लेसनर, ये हमारे रोल मॉडल्स हैं. एक ये, इसके अलावा देखें सिला रहमी का ना होना, इस वक्त सिला रहमी का ना होना किस कदर कम हो चुका है फैमिलीज के अंदर, किस कदर रिलेटिव्स के दरमियान झगड़े हैं, रिश्तेदारों के दरमियान कीना आपस में पाया जाता है. क्यों? ایک طرف سے خدا کی عبادت بھی کرتے ہیں، امام حسین علیہ السلام کی مجلس میں بھی جاتے ہیں، اور دوسری طرف سے اپنے ہی بھائیوں کے ساتھ، اپنے ہی بہنوں کے ساتھ، اپنے ہی کزنز کے ساتھ اور ریلیٹیوز کے ساتھ ये मसाइल हैं, ये जेलेसी पाई जाती है, क्यों? ये सारे क्यों जो हैं आप उसको नोट डाउन कर जाए, हर मुश्किल के आगे क्यों पूछें ये। ओके, दूसरी तरफ से आप देखें क्राइम्स का इजाफा माशरों के अंदर, हमारे पाकिस्तानी सोसाइटीज के अंदर क्राइम्स पाए जाते हैं और फसाद और फहशा में इजाफा। इस वक्त आप सेलिब्रिटीज को देखें किस कदर फसाद और फहशा के अंदर मुब्तला है, लिहाजा ये सारे असरात पे हमारे यूथ्स के अंदर आएंगे, नहीं आएंगे, बिल्कुल आएंगे, क्योंकि ये हमारे यूथ्स के रोल मॉडल्स हैं। अब जो ट्रेंड पाया जाता है, अब आप देखें कि सारी मैंने कुछ मुश्किलात को यहां पर लिस्ट लिस्ट डाउन किया है, उसकी फहरिस्त मैंने आपको बताई है। अब ये मुश्किलात, और मैं जानता हूं कि जाहिर सी बात है आप बेहतर जानते हैं मुझसे क्योंकि आप वहां रहते हैं, आप उस सोसाइटी के मतन में मौजूद हैं, उसके अंदर रहते हैं, आप बेहतर जानते हैं कि मुश्किलात इससे कई गुना ज्यादा हैं। ओके, अब जो ट्रेंड पाया जाता है इन मुश्किलात को हल करने के लिए, पाकिस्तानी सोसाइटी की बात कर रहा हूं मैं, और मुमकिन है इंडियन सोसाइटी भी इसमें शामिल है और मुसलमान कम्युनिटीज जो हैं, वो क्या ट्रेंड है मुश्किलात को हल करने के लिए? क्या ट्रेंड पाया जाता है आप खुद बताएं। आया मुश्किलात को हल करने के लिए गैर खुदा की तरफ नहीं जाते, जो मुश्किलात इंसान की जिंदगी में पेश आती है खुदा ने कहा तुम मेरे पास आओ, सही, खुदा ने खुद कहा कुरान में तुम मेरे पास आओ। हम आया सिर्फ खुदा के पास जाते हैं, हम सिर्फ खुदा के पास नहीं जाते बल्कि खुदा के साथ साथ किसी और के पास भी जाते हैं। हम बांग्लादेशी बाबाओं के पास जाते हैं अपनी मुश्किलात को हल करने के लिए। एक मैंने एड देखी थी गूगल पे जब मैं ये थोड़ा रिसर्च कर रहा था, ये जो आमिल होते हैं और जो जादू और सहर के जरिए जो ये मसाइल हल करते हैं लोगों के, उस एड में लिखा हुआ था बांग्लादेशी बाबा और उसमें मुख्तलिफ मसाइल के और मुश्किलात के राय हल लिखे हुए थे। उसमें से एक ये लिखा हुआ था कि अगर बीवी चाहती है अपने शोहर को कंट्रोल करना तो वो हमारे पास रुजू करें। ये क्या है, अजीब नहीं है? सबसे पहला सवाल तो ये होना चाहिए कि बीवी क्यों अपने शोहर को कंट्रोल करेगी, क्यों उसने अपने एड में ये नहीं लिखा कि अगर शोहर चाहता है अपनी बीवी को कंट्रोल करना तो वो हमारे पास रुजू करें, हमें फोन करें। जाहिर सी बात है वो कभी भी शोहरों को दावत नहीं देंगे, हमेशा लेडीज को दावत देंगे। बस ये बिलाकर ट्रेंड्स पाए जाते हैं, और ये अगर खुदा ना खासा अगर हम दीन को दोबारा रिवाइज ना करें, दीन की एबीसीज को दोबारा ना पढ़ें, तो शायद मेरे ख्याल में ये मसाइल शायद 100 साल तक चलते रहेंगे, और मुमकिन है खुदा ना खास्ता हम पीछे ना रह जाएं, यानी इमाम जमान अलैहिस्सलाम का ज़ुहूर हो जाए इंशाअल्लाह और हम पाकिस्तानी सोसाइटी उस काफले से मुलहक ना हो पाए, उसको हम ज्वाइन ना कर पाए, क्योंकि हम इन छोटी सी मुश्किलात में पड़ेंगे। आप देखें बाज़ ऐसी सोसाइटीज हैं जिनके अंदर ये मुश्किलात नहीं है, सही, लेकिन मुसलमान सोसाइटीज में ये मुश्किलात ज्यादा है। अब एक और ट्रेंड भी पाया जाता है, वो क्या कि मैंने ये शायद मैं अभी मैंने सब शायद पहले नुक्ते में यही मैंने बात की थी कि बाज लोग जो इन मुश्किलात को हल नहीं कर पाते वो अपनी मुश्किलात को हल करने के लिए अपने आप को तसल्ली देते हैं। कैसे तसल्ली देते हैं? स्पोर्ट्स देखेंगे, मूवीज देखेंगे, सिगरेट पियेंगे, नशा करेंगे, सिनेमा जाएंगे और इस तरह के हैबिट्स को अपनाएंगे, इस तरह की आदतों को अपनाएंगे, और ये समझ लें कि हम इन चीजों के जरिए अपने आप को जो है तसल्ली दे रहे हैं। दर हकीकत ये अपने आप को तसल्ली शायद मुमकिन दे रहे जा रहे हैं, लेकिन दर हकीकत अपनी आखिरत बर्बाद कर रहे हैं, ना फकत आखिरत बल्कि दुनिया बर्बाद कर रहे हैं इन नशों के जरिए। अब ये एक राय हल है, यानी सिनेमा देखना, स्पोर्ट्स देखना, सिगरेट पीना और नशा करना और ये सारी चीजें, गपशप लगाना, ताकि उन मुश्किल वो मुश्किलात हमारे जहनों में जो है वो ना आए और हम सुकून से जो है वो अपनी जिंदगी गुजारें। अच्छा, जो ज्यादा दीनी तबका होता है, जो ज्यादा मुतदयन होते हैं, जो ज्यादा रिलीजियस होते हैं, वो तो जाहिर सी बात है सिगरेट की तरफ नहीं जाएंगे, वो तो जाहिर सी बात है बॉलीवुड और हॉलीवुड नहीं देखेंगे, तो वो क्या करते हैं, वो कहते हैं कि बच्चे ने झूठ बोला है तो उसके झूठ का इलाज होना चाहिए। ये एक इलाज है, मतलब ये एक ट्रेंड पाया जाता है, यानी हम अपनी मुश्किलात को हल करने के लिए क्या सॉल्यूशन सोचते हैं कि इसका इलाज, इन तमाम मुश्किलात का इलाज ये है कि माशरे का अखलाक अच्छा होना चाहिए। सही, माशरा बद अखलाक है, सोसाइटी बद अखलाक है, उसको बद अखलाकी से निकालना चाहिए और अखलाक सिखाना चाहिए, आदाब सिखाने चाहिए। ये एक राय हल है जो पेश किया जाता है। एक राय क्या पेश किया जाता है कि मुसलमान माशरा उसके अकायद ठीक नहीं है, उसका बिलीफ सिस्टम ठीक नहीं है। सही, ये एक राय हल पाया जाता है। एक राय हल ये पाया जाता है जो नॉर्मली पेश किया जाता है, वो ये कि इंसान गुनाह ना करे, अगर इंसान गुनाह ना करे सब कुछ ठीक हो जाएगा। खूब, ये भी राय हल है जो पेश किया जाता है। इंसान अमल साले अंजाम दे, अच्छे आमाल अंजाम दे, हराम कामों से बचे। खूब, ये भी है। अगर हम इस चीज को देखें, ये जो रिलीजियस तबका और मुसलमान तबका जो ज्यादा रिलीजियस है, नमाज टाइम पे पढ़ता है, रोजे रखता है और अखलाकी पाबंदियों का मुतकिद है, अगर एक एंगल से देखें तो ये सब कुछ ठीक है, ये सारे सॉल्यूशंस ठीक हैं, लेकिन इसकी हम क्या मिसाल देंगे सॉल्यूशंस की? ये ऐसे ही जैसे इंसान को कोरोना वायरस खुदा ना खासा हो चुका है और उसकी सारी तवज्जो ये है कि मैं इस कोरोना वायरस को कैसे ठीक करूंगा, उसके सिम्टम्स को ठीक करके। अगर मुझे नजला है तो मैं अपने नजले को अगर ठीक करूंगा तो कोरोना वायरस खत्म हो जाएगा। अगर आप देखें, ये एक ट्रेंड, ये वेस्टर्न मेडिसिन में ये पाया जाता है कि अगर इंसान को बुखार होता है तो वो ये नहीं देखता कि बुखार का रूट कॉज क्या है, बुखार की असल जड़ क्या है, वो ये देखता है मुझे बुखार है, मेरा जिस्म गर्म हो रहा है, फौरन जाके जो है वो आइबुप्रोफेन की गोली मैं खा लूं, पेन किलर ले लूं और मैं ठीक हो जाऊंगा। डॉक्टर भी कहता है, डॉक्टर के पास भी जाते हैं, डॉक्टर भी कहता है कि हर 8 घंटे बाद ये गोली खाना 200 mg और आपका बुखार ठीक हो जाएगा, जबकि ये असलन दुरुस्त राय हल नहीं है सिम्टम्स को ठीक करना। आप ये देखें मुझे बुखार क्यों आया है, बस इलाज कहां पर है, इलाज रूट कॉज में, जड़ में है। अखलाक का ठीक होना, अकायद का ठीक होना, अमल साले अंजाम देना, गुनाह को अंजाम देना, गुनाह को अंजाम ना देना, ये सारे सिम्टम्स हैं। अब ये सारे सिम्टम वाला इलाज है, रूट कॉज वाला इलाज नहीं है। हम आए रूट कॉज को देखें क्या है, मुश्किल असल कहां पर है। अगर वो मुश्किल ठीक हो जाए, यानी शायद पूरा माशरा जो है वो जन्नती बन सकता है। सही, हमें एक ऐसा राय हल चाहिए। अब दोबारा फिजिक्स मेडिकल की मिसाल ले लें, जो बास डॉक्टर्स ये कहते हैं और बिल्कुल सही कहते हैं, वो ये कहते हैं कि इंसान को जब बुखार होता है, नजला होता है, खांसी होती है और इस तरह के जो चीजें मुश्किलात पेश आती हैं बॉडी के अंदर, फौरन सिम्टम्स के इलाज के लिए ना जाए, बल्कि वो ये कहता है कि इंसान का अपना बदन, गौर से सुने, इंसान का अपना बदन खुद उसका डॉक्टर है। खुदा ने इंसान के लिए उसका जो दिफाई और डिफेंसिव निजाम बनाया है, डिफेंसिव सिस्टम बनाया है, वो खुद उसकी बॉडी के अंदर है, उसको फौरन डॉक्टर के पास जाने की जरूरत नहीं है। डॉक्टर के पास इंसान उस वक्त जाता है जब इमरजेंसी होती है, जब इंसान का अंदर का जो डिफेंसिव सिस्टम है वो नाकाम हो जाए, फिर इंसान जाता है डॉक्टर के पास। कौन सा डॉक्टर? एक्सटर्नल डॉक्टर, वो जो बाहर बैठा हुआ है, वो जिसको आपको विजिटिंग फीस देनी है। लेकिन इंसान का जो अपनी बॉडी का जो डॉक्टर है वो तो फ्री है, खुद खुदा ने उसको बेहतरीन अंदाज में खल्क किया इंसान की बॉडी के अंदर। सही, इसी वजह से डॉक्टर्स ये कहते हैं कि इंसान को जब बुखार होता है ये इस चीज की अलामत है कि उसका डिफेंसिव सिस्टम काम कर रहा है, इंसान की बॉडी के अंदर वायरस आया हुआ है और उस वायरस को फाइट करने की अलामत यह है कि उसको बुखार हुआ हुआ है। बुखार यानी इंसान की बॉडी इस वक्त जंग कर रही है उस वायरस के साथ, तो बुखार इस वजह से होता है। लिहाजा बुखार की वजह से, बुखार जब होता है इंसान फौरन गोली ना खाए, मेडिसिन ना ले। सही है, अगर इंसान मेडिसिन लेगा यहां पर तो नतीजे में वो अपने बॉडी को रोक रहा है कि जंग ना करे। फिर क्या होगा नतीजे में, वो वायरस वो बैक्टीरिया गलबा पा जाएगा बॉडी के अंदर। वो ये कि इंसान अपनी तमाम मादी यानी मटेरियलिस्टिक और मानवी मुश्किलात, स्पिरिचुअल मुश्किलात, मटेरियलिस्टिक मुश्किलात के इलाज के लिए दीन ने कहा है कि उसको कहीं दूर जाने की जरूरत नहीं है। ही डजंट नीड टू गो समवे फार, बल्कि हत्ता ज्यादा नजदीक जाने की भी जरूरत नहीं है। बल्कि मुमकिन है कोई इंसान करे कि यार मेरी मेरे घर के नीचे डॉक्टर है, मैं वहां चले जाता हूं। सही है, हॉस्पिटल जाने की जरूरत नहीं है, गली का जो क्लिनिक है मैं वहां चले जाता हूं। दीन कहता है नहीं, आपको गली के क्लिनिक में भी जाने की जरूरत नहीं है। बल्कि दीन ये कहता है कि इंसान की तमाम मुश्किलात का हल, गौर से, सस्पेंस अब यहां पर खत्म होगा, कि इंसान की तमाम मुश्किलात का इलाज खुद इंसान है, खुद इंसान है। सही, राय हल क्या है, सॉल्यूशन क्या है, इंसान। इसी वजह से अमीर अल मोमिनीन अलैहिस्सलाम, सही, आप देखें इमाम अलैहिस्सलाम और अइमा मासूमीन अलैहिस्सलाम यहां पर हमें रहनुमाई करने के लिए भेजे गए हैं। हमें किसी बांग्लादेशी बाबा की तरफ जाने की जरूरत नहीं है। खुद अइमा अलैहिस्सलाम यहां पर अपने कलाम के जरिए हमें राय हल बता रहे हैं। इमाम अलैहिस्सलाम फरमाते हैं, रहिमल्लाहु इमरान आलिमा मिन अइना व फी अइना व इला अइना। खुदा रहमत करे उस शख्स के ऊपर जो ये जान ले कि मैं कहां से आया हूं, मैं कहां पर हूं और मुझे कहां जाना है, किस तरफ मुझे जाना है। मिन अइना, दोबारा मिन अइना, ये तीन चीजें याद कर लें। मिन अइना, मैं कहां से आया हूं, फी अइना, मैं कहां हूं इस वक्त, और इला अइना, मुझे कहां जाना है, किस सफर की तरफ जाना है, किस जर्नी को मुझे अंडरटेक करना है और जाना है मुझे उस लोकेशन की तरफ, वो क्या है। अब इसी को अल्लामा तबा तबाई रहमतुल्लाह अलैह ने बहुत ही खूबसूरती के साथ इसी हदीस को लेते हुए एक किताब लिखी उन्होंने, और उस किताब के उनवान ही यही दिया, उसका टॉपिक यही है उस किताब का, कि इंसान कबलत दुनिया फिद दुनिया व बादत दुनिया, कि इंसान दुनिया से पहले, दुनिया में, दुनिया के बाद। सही, आप देखें बेहतरीन उस हदीस के साथ ये किताब का उन्वान मैच कर रहा है। यानी हमें क्या करना है, हमें यहां पर एक इंसान शनासी की जरूरत है, हमें अपने आप की रिकग्निशन की जरूरत है कि मैं कौन हूं। सबसे पहले पहला स्टेप क्या है, अमीर अल मोमिनीन अलैहिस्सलाम ने फरमाया कि मिन आईना, पहला स्टेप क्या है कि मैं कहां से आया हूं। जब तक मैं ये नहीं जानूंगा कि मैं कहां से आया हूं, मेरी अपनी हिस्ट्री क्या है, तब तक मैं ये नहीं जान पाऊंगा कि मैं कहां पर खड़ा हूं और मुझे कहां जाना है। यहां पर मुराद ये नहीं कि हमें, हम इन सेशंस का मकसद ये नहीं कि हम इंसान की बॉडीली खिलकत के बारे में बात करें, नहीं, असल नहीं, मकसद नहीं है, बल्कि हमारा फोकस इन सेशंस में ये है कि हम ये देखें हमारी मानवी और स्पिरिचुअल हिस्ट्री क्या है, हिस्टोरिकली हम कहां से बिलोंग करते हैं, हम कहां से आए हैं स्पिरिचुअली, और उसको हम तारीखी एतबार से देखें। और हमारा फोकस जो मेन सोर्स होगा वो अल्लामा तबातबाई रहमतुल्लाह अलैह की एक किताब होगी, कि उस किताब का नाम ही यही है कि इंसान कबल दुनिया फिद दुनिया व बादत दुनिया। अच्छा, अब बेहतरीन रविश, सोर्स तो अल्लामा तबातबाई की किताब है, लेकिन आप ये देखें कि अल्लामा तबातबाई ने कहां से ये मतालिब लिए हैं। अल्लामा तबातबाई ने जिस सोर्स से वो मतालिब लिए, हम भी उस सोर्स से लेंगे, लेकिन असातीर की मदद से, अल्लामा की मदद से, और खुदा के इज़्ज़त से, खुदा की मदद से, आइमा अलैहिस्सलाम की दुआओं से हम ये इस सोर्स से लेने की कोशिश करेंगे। वो सोर्स क्या है आप बताएं, आप सोचें अल्लामा, अल्लामा ने कहाँ से लिया होगा ये मतालिब, قرآن کریم، قرآن کریم بہترین سورس ہے اس موضوع کے لیے، اور بہترین روش کے ذریعے، ایک تو بہترین سورس ہے قرآن کریم اور بہترین روش اپنائی ہے قرآن کریم میں واقعا. وہ بہترین روش کیا ہے، میتھڈ کیا ہے؟ قصص الانبیاء. قصص الانبیاء کے ذریعے قرآن کریم نے ہمیں یہ بتایا ہے کہ انسان کہاں سے آیا ہے، انسان کہاں پر ہے اور اس کو کہاں جانا ہے. اور عجیب یہ ہے، آپ حیران ہوں گے کہ قصص الانبیاء کے اندر بھی کون سا قصہ ہے کہ ہمیں اس قصے میں ان تمام سوالات کے جوابات ملیں گے. ہمیں یہ اس سوال کا یہ جواب ملے گا کہ من اینا، کہ انسان قبل الدنیا، دنیا سے پہلے کہاں تھا انسان. وہ قصہ جو ان تمام حقائق کو ہمارے لیے روشن کرتا ہے، وہ ہے قصہ حضرت آدم علیہ السلام. حضرت آدم علیہ السلام کا قصہ وہ قصہ ہے کہ علماء فرماتے ہیں، اور ان تمام علماء کے بارے میں آپ جانتے ہیں، نام سنا ہوا ہے، وہ تمام یہ فرماتے ہیں کہ جو تربیتی نکات، انسان شناسی کے نکات، ہیومن ریکگنیشن کے نکات، ہسٹری آف انسان کے نکات اور پوائنٹس اس قصے میں موجود ہے، وہ اور کسی موضوع میں موجود نہیں ہے. قصص الانبیاء بالخصوص قصے حضرت آدم علی نبینا و آلہ و علیہ السلام. بس ہم ان سیشنز کے اندر انشاءاللہ حضرت آدم علیہ السلام سے بھی اذن مانگتے ہیں، ان سے اجازت لیتے ہیں اور ان سے طلب کرتے ہیں کہ ہمارے لیے دعا کریں کہ اس موضوع کو ہم سمجھ پائیں، اور اس کو سمجھ کر عمل پیدا ہونے کی انشاءاللہ وہ ہمارے لیے دعا کریں کہ ہم اس چیز کے معتقد ہیں، یہ ہمارے دینی تعلیمات کے مسلمات میں سے ہے اور یقینیات میں سے، یہ یقین چیز اور یہ اعتقادات میں سے، بلیفس میں سے ہے کہ یہ سارے انبیاء ہماری باتیں سنتے ہیں، جب ہم ان کو سلام کرتے ہیں وہ ہمارے سلام کا جواب دیتے ہیں. تو ہم بھی سلام کرتے ہیں حضرت آدم علیہ السلام کی خدمت میں کہ السلام علیکم یا آدم صفوة اللہ، کہ ہم اس سلام کے ذریعے ان سے طلب کرتے ہیں کہ ہمیں اذن دیں، ہمیں دعا، ہمارے دعا فرمائے کہ اس موضوع کو پیش کر سکیں. ہمیں دو کام کرنے ہیں یہاں پر، ایک انسان شناسی اور دو شیطان شناسی، کیونکہ انسان کی راہ میں جو سب سے بڑا آبسٹیکل ہے وہ شیطان ہے. بس اگر اساتید یہ فرماتے ہیں کہ اگر آپ اپنے آپ کو پہچان، اگر آپ نے اپنے آپ کو پہچاننے کی کوشش کی اور اپنی ریکگنیشن میں آپ نے قدم اٹھا لیا، یعنی من اینا قبل الدنیا کا پروسیس آپ نے طے کرنا شروع کر دیا، لیکن آپ شیطان سے غافل رہے، تو یہ بہت بڑا خسارہ ہے. یعنی آپ کبھی بھی ناکام، آپ کبھی بھی کامیاب نہیں ہوں گے، کیونکہ شیطان ہی سب سے بڑی رکاوٹ ہے اسی انسان شناسی کے اندر. اور جتنی بھی مشکلات ہیں دنیا کی جتنی بھی مشکلات ہیں، وہ انسان شناسی نہ ہونے کا نتیجہ ہے. انسان نے اس وقت اپنے آپ کو نہیں پہچانا کہ میں کون ہوں، میں کہاں سے آیا ہوں، میں کہاں پر بھیجا گیا ہوں اور مجھے کہاں جانا ہے. ہر چیز میں ترقی ہو رہی ہے سوائے اپنے آپ کی پہچان میں، اپنے آپ کی ریکگنیشن میں جو ہے ترقی نہیں ہوئی ہے. میں آپ سے یہ تقاضا کروں گا ان سیشنز کے لیے کہ آپ اگر چاہتے ہیں کہ یہ مشکلات حل ہوں اور اپنے دین کو سمجھیں، اپنی دنیا کو سدھارنا چاہتے ہیں، سنوارنا چاہتے ہیں، اپنی آخرت کو بنانا چاہتے ہیں، آباد کرنا چاہتے ہیں، اپنا عالم برزخ بنانا چاہتے ہیں، تو کچھ ان سیشنز کے پری ریکوزٹس ہیں. اگر آپ نے اس کو پورا کر لیا، ان شرائط کو، تو میں آپ کو یقینی طور پر بتا سکتا ہوں کہ خود میں بھی انشاءاللہ سمجھا پاؤں گا آپ کی دعاؤں سے، حضرت آدم علیہ السلام کی دعاؤں سے، ان کی مدد سے، اور آپ بھی جو ہے وہ اس موضوع کو بہترین انداز میں سمجھنے کی انشاءاللہ توفیق حاصل کر لیں گے. چار کام آپ کو کرنے ہیں. ایک یہ ہوگا کہ کوشش کریں باوضو ہو کر آئیں، بلاخر قرآن کا محضر ہے، دین کا محضر ہے، قصص الانبیاء ہے، انسان کامل کی بات ہو رہی، وضو کر کے آئیں انشاءاللہ، قرآن آپ کے ساتھ ہو انشاءاللہ. کیونکہ ہمارا ان سیشنز میں हर सेशन में कुरान से सरोकार होगा, अहादीस से सरोकार होगा। कोशिश करें कि आप कुरान आपके साथ हो। मैं जहां जहां कुरान का हवाला दूंगा वहां पर आयात के रेफरेंसेस भी दूंगा। इसी तरह कुछ दीनी इस्तिलाहात ऐसी होंगी, टर्मिनोलॉजीज, जो शायद आपने शायद पहली दफा सुनेंगे आप। कोशिश करें इसको मुश्किल ना समझे कि ये तो बहुत मुश्किल बात कर रहे हैं। नहीं, बात मुश्किल नहीं है, मुश्किल हमारे अंदर है, बात खुदा ने कर दी है। हम आए दीन को एज ए स्टूडेंट, एज ए तालिब इल्म, दीन के महजन में आए, पेपर पेन हमारे साथ हो। जो टर्मिनोलॉजीज होंगी, वो जो मुश्किल होंगी आपके लिए, वो मैं समझाऊंगा, उसको नोट डाउन करें इंशाल्लाह इंशाल्लाह। और जो मुखातिबीन है हमारे इन सेशंस के अंदर, वो बिलखुसूस जवानान हैं, यूथ्स हैं, अगरचे दीगर तबकात के लिए भी है क्योंकि मौजू आम है, जनरल मौजू है, सही। लेकिन जो स्पेशल मुखातिबीन है वो हमारे यूथ्स हैं इंशाल्लाह। और आखिरी पॉइंट ये कि इंशाल्लाह कल हम दो सेशंस और मुकदमाती एतबार से बात करेंगे कि कुरान की क्या अहमियत है और कुरान के अंदर कससुल अंबिया की क्या अहमियत है, अल्लामा तबातबाई रहमतुल्लाह अलैह के बयान से। इंशाल्लाह खुदावंदे मुताल से दुआ के खुदाया हमें दीन को सही समझने की तौफीक अता फरमाए और इस माह रमज़ान के ज़रिए, इसके आवर्स, इसके मिनट्स, इसके सेकंड्स के ज़रिए हमें बेहतरीन इस्तेफादा करने की तौफीक अता फरमाए। खुदा हमें तौफीक दे कि हम इस माह के अंदर नमाज शब की आदत करें, नमाज शब और नमाज तहज्जुद की इंशाल्लाह खुदा हमें आदत दिलाए। और ये जो कोरोना वायरस है, इस माह मुबारक के सदके इंशाल्लाह खुदा मुताल इस वायरस को दुनिया से महफ फरमाए और जो भी इन्फेक्टेड है खुदा तमाम को बेहक के अम्बिया, बेहक के नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम, बेहक के आइमाए अथार अलैहिस्सलाम व बेहक के इमाम ज़मान अलैहिस्सलाम, तमाम इन्फेक्टेड मरीजों को शिफाए कामिल व शिफाए आजिल अता फरमाए। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।